उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगबाट नमस्कार। उज्यालो 90 नेटवर्कमा हरेक मंगलबार र शुक्रबार राति सभा 9 बजे कार्यक्रम श्रुति सम्वेग प्रसारण हुन्छ। उज्यालो 90 नेटवर्क सँगै देशभरिका 20 एफएम रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा हामी गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेगको शुक्रबारको श्रृंखलामा हामी उपन्यास अनावृत्त सुनिरहेका छौं। यस उपन्यासकी लेखिका डाक्टर प्रभा कैनी हुनुहुन्छ। नेपाली महिलाको स्थितिबारे गएको 2 दशकदेखि अध्ययन, अनुसन्धान र प्राध्यापन गरिरहनुभएका प्रभा कैनीले महिला सशक्तिकरण भन्ने विषयमा पीएचडी गर्नुभएको छ। अनावृत्त डाक्टर प्रभा कैनीको पहिलो उपन्यास हो। यो उपन्यासको गएको श्रृंखलामा पवित्रालाई विद्रोही भन्न खोजेकीमा माइतीले पनि समर्थन गरेन। यसैबीच पवित्राको भिनाजुको निधन भयो र उनकी दिदी लक्ष्मी विधवा भइन्। जुठे नाम गरेको बाहुनको पनि चर्चा भयो। पवित्र आफ्नो पति सुमन सँगै काठमाडौँ आएर बस्न थालिन्। यसैबीच उनले क्याम्पस भर्ना हुने मौका पनि पाइन् र बीएमा पढ्न थालिन्। घरको काम भ्याउँदै पढ़ाई पूरा गर्ने पवित्राको अठोट छ। अब अनावृत्तको 6 श्रृंखलाको वाचन सुनौ अच्युत किम्तेको आवाजमा।
एक दिन शनिबार बिहान 8 बजेतिर संगीता आफ्नो दाजुसँग मतिदेवीतिर फुपूको घरमा जाँदै गर्दा बाटामा पर्ने हाम्रो कोठामा दाजुलाई लिएर आई। मेरो श्रीमान खाटमा पल्टिएर पत्रिका पढ्दै थिए। नमस्कारको आदान प्रदान र परिचय बाहेक सुमनले बोल्ने केही चासो देखाएनन्। तुरन्त फेरि पत्रिका पढ्ने न्यूमा खाटमा पल्टिए। आफ्नो कोठामा आइपुगेका आगन्तुकप्रति उनले देखाएको व्यवस्था देख्दा हामी तीनैजनाले रमाइलो मानेनौं। तथापि हामीले गफगाफ गर्यौं। मैले चिया पकाएर सत्कार गरेँ। चिया खाएर करिब आधा घण्टा बसेर उनीहरू गएपछि सुमनजीको रिस ममाथि खनिन थाल्यो। किन आएका यिनीहरू यहाँ? उनले रिस उठेको पाराले मलाई सोधे। किन आउने? यही बाटोबाट जाँदै थिए, यसो पसेर जाउँ भनेर आयो होलान्। मैले उत्तर दिएँ, हेर पवित्र, धेरैजना कोठामा आएको मलाई मन पर्दैन। मैले भने किन? उनले प्रतिवाद गरे, किनभने म एक अफिसर भएर पनि आफ्नो स्तर अनुसारको कोठा व्यवस्थित गर्न सकेको छैन। धेरैले ल्याउनु हुँदैन, आफ्नो अन्त अरूले थाहा पाउँछन्। उनीहरूले विचार गरे अनुसारको स्तर देखेनन् भने हेप्न थाल्छन्, उनको उत्तर थियो। उनीहरू पनि हामी जस्तै गाउँबाट आएका हुन्। दुःख गरेर जागिर खाँदै भाइ बहिनीलाई पढाउँदैछन्। उनीहरूको पो कस्तो व्यवस्था होला र? हाम्रो भन्दा विशेष उच्च स्तर छैन जस्तो लाग्छ। मैले भने, होइन, मलाई बुझाइरहनु पर्दैन। चाहिँदा नचाहिँदा मान्छे मेरो कोठामा आएको मलाई मन पर्दैन, उनले भने। मेरो कोठा मलाई मन पर्दैन, उनले चर्को स्वरमा प्रयोग गरेको मेरो शब्दले मेरो मन मस्तिष्कमा रिङ्न थाल्यो। के यो उनको मात्र कोठा हो? मेरो होइन। के उहाँ उनको मात्र चाहनाले मान्यता पाउनुपर्छ? किन उनले हाम्रो कोठा भन्न सकेनन्? किन मेरो विचारलाई बुझ्ने कोसिस गरेनन्? उनका मान्छे जति आए पनि मैले स्वागत गर्नुपर्ने, मेरा मान्छेलाई देख्न पनि नसक्ने कस्तो बानी होला? यो उनैको कोठा हो। मलाई विवाह गर्नु पूर्व पनि यो उनको कोठा थियो। उनले आफ्नो कोठामा मलाई ल्याएको हो। कोठा भाडा उनैले तिरेको छ, त्यसैले यहाँ उनको राज चल्छ। म त यहाँ उनको सेवामा समर्पित काँचकी पुतली। मैले उनको भावनाको कदर गर्नुपर्छ। उनले मेरो चाहनालाई बुझ्नु आवश्यक छैन। मैले पनि आफ्नो चाहना व्यक्त गर्ने होइन, दबाउनु पर्छ। स्वहैसियतवालाहरूको चाहनाको खोजी हुन्छ। मलाई त उनले पालेका छन्, पढाएको छ। म सदा उनीप्रति अनुग्रहित हुनुपर्छ। मैले मेरो चाहना बढाउने होइन, सीमित गराउनुपर्छ। मैले चित्त बुझाउने कोसिस गरेँ। मानसिक चाहना र भौतिक आर्जनको यति विघ्न सम्बन्ध देखेर मलाई बीए पास गरेर आफै कमाउने उत्कट इच्छा बढ्दै थियो। सायद त्यसै इच्छाले होला, जति दुःख भए पनि पढाइ छोड्ने इच्छा थिएन। क्याम्पसमा पढाइ हुँदाहुँदै पनि घरायसी कामले मैले धेरै दिन क्लास छोडेकी थिएँ। तैपनि पास गर्छु भन्ने हिम्मत थियो। भर्ना भएको करिब 6-7 महिना पुगेको हुँदो एक दिन म क्याम्पस पुग्ने बित्तिकै मेरा श्रीमान मेरो कक्षा खोज्दै आइपुगे। घरबाट उनकी आमा बिरामी परेको खबर आएर लिन आएका रहेछन्। म कक्षा छोडेर डेरामा आएँ। उनले आमाको अस्वस्थताको खबर सुनाए अनि घर जाने तर्खर गर्न लागे। मैले बिरामी आमालाई यहीँ काठमाडौँ ल्याउनका लागि उनी मात्रै घर गए भइहाल्छ भनेकी मात्र थिएँ। उनको रिसको पारो तुरुन्तै चढ्यो। उनले सोधे, तिमी किन नजाने? भोलिदेखि मेरो सेमेस्टरको परीक्षा सुरु हुँदैछ। मैले भने, मेरो आमाको अस्वस्थताको अगाडि तिम्रो परीक्षाको त्यत्रो महत्व? उनी गर्जिए, होइन, औषधि गर्ने आखिर यहीँ ल्याउनु पर्छ भने मेरो परीक्षा पनि नछुटोस् भन्ने मेरो विचार हो। न्यानालाई उही औषधि गरेर भेटेर आउन पनि त सकिन्छ। उनले भने, आमाको स्याहार सुचार कसले गर्ने त तिमी यहाँ बसेर? बुबाले मलाई कसले खाना बनाएर खान दिने त? म यहाँ जति आवश्यक छु त्योभन्दा बढ्ता त्यहाँ आवश्यक भएँ। मैले परीक्षालाई प्राथमिकता दिन पाइनँ। हामी घर पुग्दा नपुग्दै सासु सिकिस्त भइसकेकी थिइन्। गाउँघरका मानिसले बाँच्ने आशा मारेर कतै पनि नलैजाने सल्लाह दिएका रहेछन् ससुरालाई। हामी घर पुगेको दुई दिनमा सासू बितिन्। गाउँले जम्मा भए, बाँस ल्याइयो, नयाँ कपडा, पिताम्बर लिन केटाहरू दौडादौड गरे, चामल, जौ, तिल, बत्ती, धागो, घिउ यावत वस्तु भेला गरिए। लास घाटमा लैजाने बेलामा सुमनका बुबा पल्लोपट्टि पाखा लागेर बसे। उनलाई सबैले घाट जान नपर्ने सल्लाह दिए। दैनिक स्नान बाहेक उनले नयाँ लुगा फेर्न पनि परेन। जुठो बार्ने भनेर नुनसम्म एक छाक छोडेनन् उनले। जबकि केही पहिले मेरा भिनाजु मर्दा मेरी दिदीले के पो गर्नु परेन? लुगा फाल्ने, चुरा फुटाउने, पोते मिल्काउने, सिन्दुर सेतो लुगा पहिरिने, अलिनो अनि एक छाक मात्रै खाने, कपाल नकोर्ने, कसैसँग नबोल्ने यावत कष्ट भोग्नु परेको थियो। भर्खर मात्रै घटेको घटना, लोग्ने मान्छे मर्दा मेरी दिदीले भोगेको दुःख र मेरी सासू मर्दा ससुराको संवेदनहीनता अनुत्तरदायी क्रियाकलाप तुलना गरिरहन्थे। मेरा भिनाजु मर्दा मेरी दिदी मात्र नभई हाम्रो बुवा आमा लगायत हामी सबैलाई कत्रो चोट परेको थियो। मेरी दिदी त रात दिन रुदा रुदा सखाप भइसकेकी थिइन्। आमा समेत त्यही चिन्ताले ग्रस्त भई थला पर्नुभएको थियो। तर ससुराको आँखाबाट आफ्नी श्रीमती मर्दा दुई थोपा आँसु चुहिएन। कुनै चिन्ता, कुनै पछुतो, केही केही कुराको आवाजसम्म पनि पाइएन। सुमन कपाल खोलेर किरिया बसेको बेला भेट्न आउने इष्टमित्रसँग मनमा आमाको दुःख भए पनि उनको हाँसो, ठट्टा र गफगाफ उस्तै रफ्तारले चल्थ्यो। सुमनलाई भेट्न आउनेहरूमध्ये यदि कसैले उनको बुबालाई नचिनेको भए उनको श्रीमती मरेको भनेर अन्दाज पनि गर्न सक्दैनथ्यो। कत्रो फरक छ प्रकृतिका यी दुई सृजनाबीच। शरीरको दुई चार अङ्ग फरक भएका कारण कत्रा कत्रा नीति नियम फरक बनाइएका छन्। एउटा मालिक अर्को दासको रूपमा व्यवहार गरिन्छन्। त्यसै अनुसार बनेका छन् हरेक सामाजिक मूल्य र मान्यता। छोरो जन्मदा गौरव गरिन्छ, छोरी जन्मदा चिन्ता हुन्छ। एउटै प्रकृतिका सृजना, दुवैको लागि प्रकृति उस्तै छ। घाम सबैका लागि उदाउँदा अस्ताउँदा दुवैले एकै प्रकारका अनुभूति गर्छन्। पानी पर्दा लोग्ने मानिस आइमाई दुवैले शीतल महसुस गर्छन्। प्रकृतिले एउटाका लागि एक अर्काका लागि अर्को व्यवस्था गरेको छैन। तर एउटै धरतीमाथि बाँचेका, एउटै आकाशमुनि हुर्केका मानिसले एकअर्का बीच पैदा गरेको खाडल अपरम्पार छ। यो बुझिन सक्नु छ। मानव निर्मित मूल्य र मान्यताका अदृश्य पर्खालहरूले बर्लिनको पर्खाल तथा चीनको ग्रेट वाललाई समेत मात गर्ने गर्छन्। ती मानव निर्मित बलिष्ठ पर्खालहरू मानिसको हातले बनाइएका थिए। त्यसैले मानिसको हात तिनको अस्तित्व समाप्त पार्न पर्याप्त भए। तर मानव चिन्तनबाट उब्जेका र मनमा स्थापित दुर्लङ्के पर्खालहरू सखाप पार्न कति गाह्रो छ। मेरा ससुरा आफ्नी श्रीमती मर्दा किन चित्त दुखाउँदैनन्? त्यस्तै वैवाहिक जोडी मध्येको एउटा अंश त थिए मेरा भिनाजु। तैपनि मेरी दिदी त्यति विधि बिलौना गर्थिन्। भिनाजु मरेपछि उनले किन सेता लुगा लगाउनु पर्ने? त्यही कुरा मेरा ससुराका लागि किन लागू भएन? किन दिदी विधुवा भइन्? किन ऊ निरीह देखिन्, अशुभ ठहरिन्? मेरा ससुरा उत्तिकै सबल, उत्तिकै फुर्तिला, उत्तिकै हँसिला? यी प्रश्नहरूको उत्तर म आफैमा हर क्षण खोजिरहन्थेँ। काजक्रिया सकेको भोलिपल्ट सुमन काठमाडौँ जाने तर्खरमा लागे। तर घरबार हेर्ने, बुबालाई स्याहार सुसारका लागि कोही नहुने भयो भनेर मलाई घरमा नै बस्नुपर्ने घोषणा गरे। मैले आफ्नो पढाइ र परीक्षाको कुरा गर्दा सबैजना छक्क पर्न थाले। 56 वर्षीय हट्टाकट्टा सुमनका बाबु आफै खाना पकाउन नसक्ने कुनै कारण थिएन। त्यसका साथै सुमनका बहिनीहरू समेत घरमा नै थिए। तथापि यी सबैको सेवा गर्नुपर्ने पहिलो दायित्व मेरो ठहरियो। सुमनका बाबु यसका घरका मालिक। उनको नाउँमा 4-5 ठाउँमा खेत छन्। 8-10 ठाउँमा पाखोबारी छ। विवाह नगरेका छोरीहरू पनि सम्पत्तिका हकदार हुँदै थिए। गाउँको स्कूलमा पढ्ने यी 16-17 वर्षीय केटीहरूलाई खुवाउने, पियाउने, स्कूल पठाउने सबै काम सासूले दक्षतापूर्वक गरेकी थिइन्। उनको मृत्यु पश्चात यो काम मैले सम्हाल्नुपर्छ भन्ने सबैको आवाज आउन थाल्यो। म प्रतिवाद गर्न सक्ने हालतमा भइनँ। एक दुई पटक मैले क्याम्पसमा भर्ना लिएर पढ्न थालेको र परीक्षा आउँदै गरेको कुरा ससुरा र सुमनसँग राखे पनि मेरो पढाइबारे कसैलाई केही चासो थिएन। त्यसैले मेरो कुराको कुनै सुनवाई भएन। ससुराले भने पनि, हेर पवित्र, तिम्रो त यत्रो सम्पत्तिको मालिक सुमनसँग विवाह भइसकेको छ। उसले त्यति राम्रो जागिर पाइसकेको छ। यी नन्दहरूको बारेमा तिमीले सोच्नु पर्दैन। उनीहरूले एसएलसी पनि पास गरेका छैनन्। कस्ता केटासँग विवाह हुने हो? केही निदो छैन। तिम्रो त भाग्यको परीक्षा भइसकेको छ। यत्रो सम्पत्तिको मालिक नि अब तिमी नै भइसकेकी छौ। घरको रेखदेख जम्मै तिम्रो जिम्मामा आइसकेको छ। मैले मनमनै सोचेँ। सुमनको आमा बित्नुभन्दा पहिले उनी यस सम्पत्तिको मालिक निकालिन्थिन्। तथापि पक्का मालिक त ससुरा थिए। सारा सम्पत्तिको भोगचलन ससुराले नै गर्थे। उनले मन लागेको बेलामा खेतबारी वस्तु भाउ बेच्न पाउँथे, आफूलाई मन लागेको ठाउँमा डुल्न पाउँथे। सुमनकी आमा उनकी स्वास्नी भए बापत बनेकी मालिकनी नाउँ मात्रकी थिइन्। एउटा धोती फेर्न चुरापोते लगाउन पनि बुढासँग बार बार कचकच गर्नुपर्थ्यो। मालिकनी थिइन् उनी, त्यसैले मालिकको राम्रो स्याहार गर्ने गर्थिन्। पकाउने, खुवाउने, खेताला लगाउने, वस्तु भाव हेर्ने, छोराछोरीलाई बेलैमा स्कुल पठाउने, बुढाको लुगा धोइदिने, ओछ्यान मिलाउने, अन्नपात ठिक ठिक ठाउँमा थन्क्याउने, सुकाउने, उठाउने, कुट्ने, पिन्ने, खेताला खोज्ने सबै काम उनले दक्षताका साथ निर्वाह गरेकी थिइन्। विवाह भएर यस घरमा पछिदेखि आइपरेको पकाउने खुवाउने अभिभार उनले सहज र स्वीकारेकी थिइन्। कहिले आफ्नो बुढाले खाना पकाएर अथवा भाँडा माझेर र लुगा धोएर उनलाई सघाउनुहुन्छ भन्ने उनले सोच्न पनि सकेकी थिएनन्। लोग्नेको सिन्दूर पहिरिए बापत उनी स्वयंले चल्ती फिर्ती गर्न केही नपाए पनि यस सम्पत्तिकी मालिकनी भने कलेकी नै थिइन्। घर घरमा भाँडा माझ्दै हिँड्ने तारा गाउँकी घरदिनीले महिना सकिएपछि सबैको घरबाट पैसा उठाएर 400 बनाउँथे। महिनाको अन्तिम दिनमा बजार गएर कहिले धोती चोली किन्थे, कहिले पछ्यौरा, कहिले चप्पल त कहिले नक्कली गहना किन्थे। ऊ दुःख गरेर काम गर्थे। महिनाको आखिरीतिर यसो गर्छु र उसो गर्छु भन्ने उनको इरादा हुन्थ्यो। त्यसको परिपूर्ति हुन्छ भन्नेमा ऊ विश्वस्त रहन्थे। काम गर्ने नगर्ने कति गर्ने भन्ने कुरा उसको आफ्नै निर्णय हुन्थ्यो। जति कमाउँथे त्यसमा उसैको विचारले खर्च गर्न ऊ स्वतन्त्र थिए। यता हाम्रै सासूको घरको बोझा तारा घरतिनीको भन्दा 10 गुणा बढ्ता थियो। तथापि 10-20 रुपियाँ चुरा पोतेको लागि बुढासँग हात नपसारी आफ्नो इच्छाअनुसार फुटेको कौडी पनि चलाउन पाउँदिनथिन्। खेत र बारीकी मालिकनी हुन्न भनिन्थ्यो। त्यसैले त त्यहाँ उब्जेको धान मकै थन्काउने काम उनको हुन्थ्यो। गाई गोरु भैँसी बाख्राको अधिकारी हुन्, त्यसैले त उनले घाँस काटेर खुवाउनु पाउँथिन्। कुँडो खुवाउनु पर्थ्यो, गोबर सोहोर्नु पर्थ्यो, दुध दुहेर बुढा छोराछोरी घर पाहुनालाई खुवाएर बाँकी रहे आफूले पनि खान पाउँथिन्। त्यसैले उनले मालिकनीको सम्मान पनि पाएकी थिइन्। यताउताबाट आइपुगेका आगन्तुकहरूलाई खेतबारी देखाएर आफू कत्रो सम्पत्तिको मालिक नै हुँ भन्न सरसराउँथिन् उनी। धन सम्पत्ति, खेतीपाती, छोराछोरी, पर पाहुना आदि जयजमालाले उनलाई फुर्सद पटक्कै हुँदैनथ्यो। तारालाई जति फुर्सद कहिल्यै मिल्थेन उनलाई। जति धेरै सम्पत्तिवाल मालिककी मालिकनी भयो उति धेरै इज्जत, उति इज्जत अनुसार धेरै बन्धन। तारा 16 वर्षकी हुँदा गाउँकी दिलबहादुर घरतीसँग बिहे गरिदिएका थिए उनका बाबुआमाले। दिलबहादुर बिहे गरेको अर्को वर्ष कामको खोजीमा इन्डियातिर गएको थियो। तर 1-2 वर्षसम्म पनि उसको कुनै खबर आएन। यसैबीचमा घाँस दाउरा मेलापात गर्दा दर्जनौ युवक उसको पछि लाग्न थाले। एक दिन रमेश खड्काले तारालाई सम्झाउँदै धेरै केटाहरूको आँखाको तारो भएर नबस्ने सल्लाह दियो। रमेश इन्डियन आर्मीमा भर्ना हुने उद्देश्यले त्यहाँ गएको थियो 4 वर्ष पहिले। भन्ने बित्तिकै नमिलेको हुँदा 1-2 महिना 2-4 ठाउँमा माली र पछि लखनऊको एउटा साहुको घरमा पुगेको र त्यहीँ 2-4 वर्ष घराइसी धन्दा गरेर बस्दै गरेको 24 वर्षीय अविवाहित जवान थियो। 1-2 महिनाको छुट्टीमा घर आएको रमेशले इन्डियामा दिलबहादुर बसेको ठाउँ देखेको र त्यहाँ पुर्याइदिन सक्छु भन्ने बाहनामा तारालाई लिएर इन्डिया भागेको थियो। ताराले रमेशको आशय अलिअलि नबुझेकी होइन, तथापि दिलबहादुरलाई भेटे पनि ठिकै, नभेटे पनि रमेशसँगै बस्दा पनि के फरक पर्यो र भन्ने निर्णयका साथ ऊ इन्डियातिर लागेकी थिए। रमेशले लखनऊ पुगेर तारालाई आफ्नै कोठामा राख्यो, साउकै घरको गेट निरको सानो कोठामा। दिउँसो दिउँसो ऊ 1 घण्टा हराउने गर्थ्यो दिलबहादुरको खोजी गर्ने न्युमा। पहिलो दिन बाहिर गएर आएपछि दिलबहादुरको कोठामा तालचा लागेकोले उससँग भेट नभएको कुरा बतायो। दोस्रो दिन पनि त्यही भन्थ्यो। तेस्रो दिन दिलबहादुर त्यहाँ छोडेर अन्यत्रै गइसकेको र पत्ता लगाउन गाह्रो हुन लागेको जनाउ दियो तारालाई। यद्यपि घरबाट हिँडीदेखि नै तारा र रमेश एकले अर्कालाई ठूलो हेरेर मात्र बसेका थिएनन्। सँगै हिँड्ने, सँगै खाने दुई युवक युवतीले आफ्ना अन्तिम चाहनाहरूलाई नियन्त्रण गर्न कति कोसिस गरेनन्। तैपनि न रमेशले तारालाई दिलबहादुर कहाँ पुर्याउनु हुँदैन भन्ने सोचेको थियो, न तारालाई आफ्नो सतीत्व डढिसकेकाले दिलबहादुर कहाँ जानु हुँदैन भन्ने लागेको थियो। प्यासीहरूले तिर्ख लागेको बेला प्यास मेटाए नै होला। संयोगले जे जे जुर्छ त्यही त्यही गर्न दुवैलाई केही सङ्कोच लागेको थिएन। रमेशले दिलबहादुर भेट्न नसकेको कि भेटाउने कोसिस नगरेको तारालाई केही थाहा भएन। तथापि तारालाई दिलबहादुर र रमेशमा त्यत्रो फरक केही अनुभव भएन। दिलबहादुरलाई बाबुआमाले पुजेर दिएका थिए, रमेशलाई तारा स्वयंले चिनेकी थिए। मनमनै दिलबहादुर र रमेशलाई तुलना गर्थे। कुनै पक्षमा पनि रमेश पछाडि देख्दैन थिए। रूप सिप लगायत आफूलाई गर्ने व्यवहार आदिमा रमेश नै ठिक लाग्ने गर्थ्यो। तैपनि बाबुआमा इष्टमित्र बन्धु बान्धव धेरैले मिलाइदिएको बन्दोबस्तमा नै आफू मिल्नुपर्छ भन्ने भावना जागृत हुन्थ्यो। रमेशसँग बस्दै गरेकामा डर पनि लाग्यो। उसको मन तनावग्रस्त रहन्थ्यो एकातिर र रमेशसँगको सम्बन्ध बढ्दै गइरहेको थियो, अर्कोतिर दिलबहादुरलाई भेटेर उससँग बस्न पाए बाबुआमा लगायत कसैलाई पनि गाह्रो हुने थिएन। एक दिन उसले रमेशलाई सोधी पनि, दिलबहादुरलाई तिमीले खोज्दैछौ कि छोडिदियौ? प्रवेश पनि अलमल्लोमा पर्यो। आफूले घरबाट इन्डिया ल्याउँदादेखि तारालाई दिएको सुरक्षा, आफ्नै कोठामा राखेर पुर्याएको सेवाका बावजुद तारा अझै दिलबहादुरलाई खोज्दैछ भन्ने बुझेर उसलाई ननिको लाग्यो। कोही आएमै आफ्नो सम्पर्कमा आइपुगेको छ भने उसको तनमनले उसैको सेवामा तल्लीन हुनुपर्छ, उसलाई सबैभन्दा राम्रो सोच्नुपर्छ, त्यसको अलावा केही सोच्नु र गर्नु हुँदैन भन्ने एक प्रकारको पुरुषजन्य दम्भी प्रवृत्ति उसमा पनि कम थिएन। त्यसैले उसले सोध्यो कि तिमी मसँग बस्दा खुसी छैनौ? होइन, मेरो लागि तिमी ठिकै छौ, तर अरूको लागि म उसैसँग बस्दा ठिक हुन्छु। बाबुआमा चित्त दुखाउँछन्, त्यसैले तिमी र म जे जस्तो सम्बन्धमा रहे पनि मिलेसम्म दिलबहादुरसँग बस्नु र उसैसँग घर फर्कनु राम्रो हुन्छ। रमेशले ताराको आशय बुझेर आफूलाई पनि सजिलो हुने सोच्यो। दिलबहादुर कहाँ पुर्याइदिएर तारालाई खुवाउने पिलाउने समस्या पनि हट्यो। बेला बखतमा भेटघाट गर्न दिलबहादुर नभएको बेला गरेर गए भइहाल्यो। आफ्नो प्रमुख समस्या हट्ने आशमा उसले दिलो ज्यान दिएर दिलबहादुरको ठेगाना पत्ता लगाएर तारालाई दिलबहादुर कहाँ पुर्याइदिएको थियो। दिलबहादुर एउटा रेस्टुराँमा काम गर्दै आएको थियो, जिउसम्म मुस्किलले जान्दै थियो। राति 5-6 जना नेपालीहरू एकै कोठामा सुत्ने गर्थे। त्यस्तो बेलामा आफू कहाँ आफ्नी श्रीमती आइपुगेको देखेर ऊ असमञ्जसमा पर्यो। कसरी राख्ने, कहाँ राख्ने, के खुवाउने, उसलाई ठूलो विपत आइलागे जस्तो लाग्यो। आफ्नो अधीनको वस्तु त हो, तर अरू वस्तु जस्तो सजिलो वस्तु नहुँदो रहेछ आइमाई। अन्य वस्तु लुगा, कलम, कापी अथवा खाद्य वस्तु, दाल चामल नै भए पनि अरूलाई केही दिनलाई राखिदिन आग्रह गर्न मिल्थ्यो, तर आफ्नी श्रीमती कुन साथी कहाँ राखिदिन आग्रह गर्ने। त्यसैले उसले तारालाई घर पुर्याइदिने निर्णय गर्यो र दिलबहादुरले सबै साथीसँग हारगुहार गरी अलिकति खर्च जम्मा गरेर श्रीमतीलाई लिएर घर फर्कियो। घरमा आइपुग्दा उसले अर्को हल्ला सुन्यो। दिलबहादुरकी स्वास्नी तारा रमेशले लिएर गएको कुरा व्यापक भइसकेको थियो। घरमा आइपुग्ने बेलामा बाटामा भेट भएका माइला बाजेले त भनिहाले पनि, दिलबहादुर, यो तारा त अरूसँग गइसकेकी थिए, तिमी कहाँ कसरी आइपुगी, कहाँ भेट भयो? गाउँले सबैले तिम्रो त केही खबर पाएका थिएनन्। त्यसैले ताराले आफ्नो साराको लागि अर्कालाई समाति भनेर ठिकै मानेका थिए, तर अहिले तिमीहरू दुवैलाई सँगै देख्दा मलाई त अचम्म लाग्यो। दिलबहादुर पनि छक्क पर्यो। दिलबहादुर आइपुगेपछि बाबुआमाले उसलाई अर्काले लगिसकेकी स्वास्नी लिएर आउने लाची भनेर घरमा पस्न दिएनन्। बाबुले तारालाई नछोडि नसक्ने हो भने अन्यत्रै बसे हुन्छ भन्ने धम्की दिए। दिलबहादुरलाई पहिले पनि शङ्का नलागेको होइन, तर मुखले भन्न सकेको थिएन। घरमा आएपछि सबै कुरा घाम जस्तै चर्लङ्ग भए जस्तो लाग्यो। तारा उसका लागि अरूले प्रयोग गरेर फालेको थोत्रो वस्तु जस्ती भई। दिलबहादुरले उसलाई चाहेर पनि घरमा राख्न सक्ने स्थिति रहेन, त्यसैले उसले जोसँग इन्डिया गएकी होस् उसैसँग गए हुन्छ भनेर बिदा दियो। तारा सरासर माइती घरमा पुगी, त्यहाँ पनि उही हल्ला समस्या भनेर बसेको थियो। तारालाई देखेर कोही खुसी भएनन्। दाजुले गर्जेर भन्यो, यहाँ किन आएको? आइमाई जो पाएसँग हिँडेपछि आफ्नो घरबार बिग्रन्छ भन्ने थाहा थिएन? कहाँ गयो रमेश र के यति चाँडै उसलाई धेरै भएछ त? तारासँग आमा बाबु कोही बोलेनन्। लामो समयपछि छोरी आउँदा सन्चो बिसन्चोको खोज खबर आमाले समेत नगरेको देख्दा ताराको हृदय विदीर्ण भयो। बाबुआमा, दाजु, भाउजू, रमेश, दिलबहादुर एक एक गरी उसको मनमा आउन थाले। कसैबाट पनि आफूलाई सहयोग र सान्त्वना नहुनेदेखि ताराले एक्लै बस्ने निर्णय गरी। तारा कसैसँग केही नबोली आफ्नी साथी हिमाली कहाँ पुगी। हिमालीले आफ्नो लोग्ने घरमा नभएको दिन भएकाले उसलाई बस्ने आश्रय दिए, तर पहिला जस्तो प्रसन्न मुद्रामा हाँसेर तारालाई आत्मीयता प्रदान गर्न उसले पनि सकिन। बाबुआमा आफूले अरूलाई पन्छाइसकेको बोझा फेरि आफू कहाँ आउन लागेको देखेर बेग्र भए। लोग्ने आफ्नो वस्तु अरूले प्रयोग गरे कि भनेर बेग्र भन्यो। यिनमा उसले अर्थ देखेकी थिए, तर साथीभाइ गाउँले बन्धु बान्धव समेत किन नाखुस भन्छन्? यिनीहरूका लागि न बोझा बन्थी तारा, न उसको पवित्रता र अपवित्रताले उनीहरूलाई केही फरक पार्थ्यो, र तापनि यति विघ्न उनको कुरामा किन लागिपर्छ दुनियाँ? यस्ता कुराको उत्तर ताराले पाउन सकिन। उसले त्यसै दिनदेखि बाँच्नका लागि कसैसँग भिख नमाग्ने निर्णय गरी, कसैको दयाको अपेक्षा पनि नगर्ने संकल्प गरेर ऊ बजारतिर लागि। तारा घरमा आइपुगेदेखि सासू ससुरा, बुबा आमा, लोग्ने दाजुभाइ कसैसँग एक शब्द बोलेकी थिइन, केवल उनीहरूको तमासा एकतर्फी रूपमा हेरिरहेकी थिए उसले। कसैको कुरा पनि चित्त बुझ्ने खालको थिएन, तापनि सबै किन नाखुस, किन सबै सशङ्कित, यी गोलमटोल र अर्थ नदेखिने जन्जाल देखेर ऊ पनि बेग्र थिए। सबैले उसलाई बिचरी भन्न थालेका थिए, तर उसको दिलमा विद्रोह जागेको थियो। कसैको दयामा नबाँच्ने, कसैले बिचरी भन्न नपरोस् भन्ने खोजमा थिए। ताराले पढेकी थिइन, त्यसैले समाज र संस्कृति बनाउँदो माके साङ्गाको विश्लेषण गर्न उसलाई कठिन थियो। तर त्यसको मतलब उसको मन र हृदय नभएको होइन, अनुभव शून्य प्राणी ऊ थिइन। एक छाक खान दिएको र एक रात आश्रय दिएकामा हिमालीलाई कृतज्ञता ज्ञापन गर्दै तारा उसको घरबाट सखारै निस्की। हिमालीले कहाँ जान्छेस् एक्लै अहिले फेरि भनेर सोधेको प्रश्नको उत्तर तारासँग पनि थिएन। उसको साथमा एक कौडी पनि थिएन, लगाएको एक सरो लुगा बाहेक फेर्ने कुरा पनि थिएन। तैपनि ऊ बाटो लागि, कहाँ जाने, के गर्ने उसैलाई थाहा थिएन। उसले के उत्तर दियोस्, जहाँ पुगिन्छ भन्दै निस्की। धेरै समयसम्म ताराका आफन्तलाई ऊ कहाँ के गर्दैछ भन्ने थाहा भएन, खोज्न पनि कसैले खोजेन। सबैले सोचे ऊ कुनै अर्कै केटासँग गई। तारा सावित्री दिदी कहाँ बस्न थालिछ। सावित्री दिदी एक बालविधवा अदवैंसे महिला थिइन्। उनका श्रीमान विवाह भएको सातै दिनमा मरेका थिए अरे। त्यसैले उनलाई पोइटो कुई भनेर घरबाट निकालिदिएका थिए करिब 50 वर्ष पहिले। त्यसपछि सावित्री आफ्नो माइती गाउँमा आएर बुबा आमा दाजुभाइको नजिक तर एक्लै बस्दै थिइन्। बाबुआमाले बस्ने गुजारका लागि सानो कटेरो बनाइदिएका थिए। अन्य सबै काम उनी आफै गर्थिन्। कसैको खेताला गएर कहिलेकाहीँ तरकारी र फलफूल बेचेर जीवन निर्वाह गरेकी थिइन्। उमेरले 60 नागिसकेकी हुँदा उनलाई गाउँमा सबैले सावित्री दिदी भन्ने गर्थे। पछि पछि त उनीसँग 100,000 रुपियाँ सापटेको रूपमा अरूलाई दिन सक्ने औकात पनि भएको थियो। गाउँमा कसैलाई अपर्जट दुःख पर्दा बिरामी हुँदा सरसापट दिने व्यक्तिको रूपमा चिनिएकी थिइन् सावित्री। त्यसैले सबैले आदर गरेर उनलाई सावित्री दिज्यू भन्न थाले। विधवा बेसहाराहरू उनको घरमा आएपछि सान्त्वना पाउँथे अरे, खाली पेट फर्कन पर्दैन थियो अरे। उस्तै परे 1-2 सय ऋण पनि पाउँथे। सावित्री दिदी गाउँकी सबैको सहारा बन्न पुगेकी थिइन्। तारा बिना मेसै भौतारिँदै आउँदा कसैले उसलाई सावित्री दिदी कहाँ जाने बाटो देखाइदिएछन्। आफू कहाँ आउने आगन्तुक प्राय यस्तै खाले हुन्छन् भन्ने सावित्री दिदीलाई राम्रै थाहा थियो। सावित्री दिदीले तारा आइपुगेपछि उसको सामान्य पृष्ठभूमि पत्ता लगाइहालिन्। दिउँसो 3-4 बजे आइपुगेकी ताराले 1-2 घण्टापछि नै सावित्री दिदीलाई सघाउन थाली। घर बढार्ने, तरकारी टिप्ने, काट्ने, आगो फुक्ने, पानी ल्याउने जस्ता काम सावित्री दिदीले नगर भन्दा भन्दै तारा गरिसक्थे। सामान्यतया अरूहरू सावित्री दिदी कहाँ 1-2 रातभन्दा बस्न सक्दैनथे। ताराको लागि यो सम्भव थिएन। त्यसैले उसले 1 महिना दिदीसँग बस्ने आशा प्रकट गरी। दिदीले पनि नाइ भन्न सकिनन्। करिब 4 दशक एक्लै जीवन बिताइसकेकी सावित्री दिदी कहाँ तारा सहारा जस्तो भएर आइपुगेकी थिए। ऊ आएपछि सावित्री दिदीले आफै गर्ने गरेका आधा काम पनि गर्नु पर्दैन थियो। दुवै एकअर्काका लागि सहारा बनेका थिए। ताराले 2-4 दिनमा नै कसरी बाँच्ने भन्ने बाटो पत्ता लगाइहाली। कसैको घाँस काटिदिने, कसैको लुगा धोइदिने, कसैको भाँडा माझ्ने, सुत्केरी भएकाहरूलाई तेल लगाइदिने गरेर उसले आफूलाई आवश्यक पर्ने लुगाफाटा खाद्य सामग्री ल्याउन थाले। उसको जाँगर यति बिघ्न थियो कि बिहान 5 बजेदेखि बेलुका 9-10 बजेसम्म पनि ऊ अनवरत रूपमा काम गर्न सक्थे।
हामी अहिले उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगमा डाक्टर प्रभा कैनीको उपन्यास अनावृत सुनिरहेका छौं। केही बेरपछि यसको बाँकी अंश लिएर आउँछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेग तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम, बर्दिवासको रेडियो दर्पण, रामेछापको रेडियो 3 लाल, दोलखाको कालिन्चोक एफएम, वीरगंजको नारायणी एफएम, हेटौँडा एफएम, रेडियो चितवन र रेडियो त्रिवेणीमा पनि सुनिरहनु भएको छ। त्यसै गरी नुवाकोट एफएम, फलेवासको रेडियो पर्वत, गुल्मीको रेडियो रेसुङ्गा, पोखराको रेडियो तरंगमा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। अनि रेडियो प्युठान, दाङको रेडियो मध्य पश्चिम, कपिलवस्तुको रेडियो बुद्ध आवाज, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो फेरी र जुम्लाको रेडियो कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी प्रभा कैनीको उपन्यास अनावृत सुन्दैछौ। अब सुनौ यसको बाँकी अंश।
गाउँघरमा जसलाई जे जस्तो सहयोग गर्न पनि ऊ तयार थिए। उसको काम हेरी कसैले खाद्यान्न दिन्थे, कसैले नगद, जसले जे दिँदा पनि उसको लागि ग्राह्य नै हुन्थ्यो। साँच्चैकै एक श्रमजी थिए तारा। बिस्तारा तारा अन्यत्र जान्छ कि भन्ने पीर लाग्न थाल्यो सावित्रीलाई। लोग्नेले छाडेकी हुँदा तारालाई सबैले बिचरा भन्ने गर्थे। कसैलाई बिचरा भनेर सानुभूति दिएको कुरा सुन्दा भने उसलाई चित्त दुख्ने होइन, रिस उठेर आउँथ्यो। एक दिन गाउँकै एकजना साइली बोजेले घर लिप्ने काम लगाउँदै गर्दा उनकी छोरी माइत आइपुगेकी थिइन्। आमाले तारालाई चिनाउँदै छोरीसँग बिचरा तारा, लोग्नेले छोडेपछि यसरी काम गर्दै खान्छे मात्र के भनेकी थिइन्। ताराले जङ्गिएर भने, साइली बजै काम नगरी कसले खान पाएको छ? लोग्नेले नछोडेका तपाईँ जस्ता हजारौंजनाभन्दा म खुसी छु। मलाई मन लागेको बेला काम गर्छु, मन नलागेको बेला गर्दिनँ। मैले जे जति कमाउँछु म आफै राख्छु, आफै भोग चलन गर्छु। तपाईँहरूको लोग्नेले छोडेका छैनन्, त्यसैले तपाईँहरू बन्धनमा हुनुहुन्छ। न कहीँ जान मन लागेको बेला जान पाउनु, न आफ्नै इच्छा अनुसार किनबेच गर्न पाउनु। म त अहिले अनुभव गर्दैछु, कसैको स्वास्नी भएर बन्धनमा बस्नुभन्दा नोकर हुन बेस। कमसेकम नोकरले त काम अनुसारको दाम पाउँछ, गर्न मन लागे काम गर्छ, नलागे छोड्न पाउँछ। स्वास्नीहरूलाई गर्न मन नलागे काम नगर्ने छुट कहाँ छ र? तपाईँहरूलाई मलाई जस्तो फुर्सद पनि छैन, चौबिसै घन्टा घिस्रँदा पनि 10-20 रुपियाँ मास्ने रहर छ। त्यसैले बिचरा म तपाईँहरूलाई भन्छु, मलाई अबदेखि बिचरा नभन्नुहोस्, बरु काम लगाउन मन नलागे नबोलाए हुन्छ। ताराले दिएको चुनौती देखेर साइली बजेकी छोरी हेरेको हेरै भई ऊ मनमनै गुन्न थाली। साँच्ची तारा कति स्वतन्त्र छ, परिश्रम गर्छे, परिश्रम नगरी कसले बाँच्न पाएको छ? म, मेरी आमा, दिदी, बहिनी जसले पनि परिश्रम त गरेकै छ, तर उसको परिश्रम उसको इच्छामा निर्भर गर्छ। हाम्रो परिश्रम अरूद्वारा सञ्चालित छ, उसले परिश्रमको मूल्य पाएकी छे। हाम्रो परिश्रम त्यागी भावले उत्प्रेरित हुनैपर्छ। ऊ क्रान्तिकारी हो, समर्थवान हो, तथापि उसलाई खै किन बिचरा भनिन्छ? बिचरा त हामी नै हौ। साइली बजेकी माइत आएकी छोरी मनमनै घोत्लिरहन् त्यसबेला। हाम्रो गाउँको पल्लोपट्टि बस्ने यी सावित्री दिदी र ताराको जीवनशैली देखेर धेरै महिला लालायित हुन्थे। आफ्नो तुलनामा उनीहरू कति स्वतन्त्र, कति खुसी देखिन्थे। सावित्री र तारा पुरुष प्रधान समाजका प्रत्यक्ष शिकार देखेका थिए, एकजना बालविधवा, अर्को परित्यक्ता। तर त्यसको अप्रत्यक्ष जन्जाल र षड्यन्त्रबाट को मुक्त छ? म, मेरी आमा, मेरी दिदी, मेरी सासू, मेरी नन्दहरू, मेरा साथीहरू, अह, कोही पनि छैन, मैले मनमा नै सोचेँ। एक दिन म धान गोड्ने कामका लागि खेताला खोज्दै सावित्री कहाँ पुगेँ। तारा घरमा थिएन। सावित्री दिदीसँग केही बेर कुराकानी हुँदै थियो। सावित्री दिदी तारा जस्तै साथी पारे निकै खुसी देखिन्थिन्। तारालाई सावित्री दिदी तथा उनलाई तारा एकदमै उपयुक्त साथी भएका थिए। अब ताराका लागि सावित्री दिदीभन्दा सावित्री दिदीका लागि ताराको बढ्ता आवश्यकता हुँदै आएको देखेर मैले सावित्री दिदीलाई सोधेँ, अब कतै तारा विवाह गरेर जाँदिन? अह, जाँदिन, पक्का हो? पक्का जस्तै लाग्छ उसको कुरा सुन्दा। किन, के भन्छ र? लोग्ने मान्छेको व्यवहार मलाई पुग्यो, अब म कसैको अधीनमा स्वतन्त्र बाँच्न चाहन्छु, कसैको खटनपटन मलाई सह्य हुँदैन। मान्छे उमेरकै छ, केटाहरू पछि लागेका छैनन् त? मैले फेरि सोधेँ, किन नहुनु? जति भने पनि पछि लाग्छन्, तर कसैलाई विश्वास गरेर उनीहरूको स्वास्नी भएर म जान्न मान्छे। केटाहरूसँग ऊ बोलचालै गर्दिन त? किन नगर्नु? जति भने पनि गर्छ नि, बोल्दै हाँस्दै सँगै बजार जान्छे, सँगै आउँछे, सल्लाह लिन्छे, सल्लाह दिन्छे, उनीहरूसँगै काम गर्छे। त्यस्तो हुँदा कसैले विवाहको प्रस्ताव राखेको छैन? छन्, प्रशस्त छन्, तर ऊ विवाह शब्दसँगै झस्केकी छ। मेरो चरम जिज्ञासाको बेला तारा झोलाभरि फलफुल र तरकारी बोकेर आइपुगी। सावित्री दिदीलाई ल्याइदिएको जेरीपुरी मलाई पनि दिए। उसले एक एकवटा केरा हामीलाई दिए, आफूले पनि खाई, अनि घरभित्र पसेर चिया बनाउन थाली। सावित्री दिदी उसको आनीबानी र जाँगर देखेर दङ्ग थिइन्। उसले भनिन्, मैले केही सिकाउनै पर्दैन, यति काम गर्छ ताराले कि भनी साध्य छैन। फेरि जब घरमा आउँछे 5 मिनटभन्दा बढ्ता बस्नै सक्दिनँ। जब उसले चिया पिएर आई, चिया लिएर आई, मेरा जिज्ञासाका लागि सावित्रीभन्दा तारा नै उपयुक्त ठहरी। मैले सोधेँ, तारा तिमी विवाह नगर्ने? विवाह त मेरो भइसक्यो, बाबुआमाले सानैमा गरिदिएका, अब फेरि कुनै लोग्ने मानिससँग नबस्ने? मैले प्रश्न गरेँ। अह, नबस्ने, यो मेरो अठोट हो। मैले सोधेँ, किन? विवाह त बन्धन हो, म त्यो बन्धनमा फेरि जान चाहन्न। आइमाईलाई जीवनको अन्तिम घडीसम्म लोग्ने मानिसको सहारा चाहिन्छ भन्छन् नि। मैले फेरि सोधेँ, सहारा आइमाईलाई भन्दा लोग्ने मानिसलाई धेरै चाहिन्छ, त्यसैले विवाह गर्ने भनेर एक दिन सिँगारेर लगेर जीवनभरि दलाउँछन्। यिनीहरूसँग मलाई विश्वासै लाग्दैन। त्यसो भए तिमीलाई कोही लोग्ने मानिस देख्नै मन लाग्दैन? कोहीलाई देख्न भेट्न मन लाग्यो भने बित्तिकै विवाहै गर्नुपर्छ र? लोग्ने मानिस र आइमाई भेट भएपछि प्राकृतिक चाहनाहरू आउला नि त? मैले फेरि सोधेँ, दुवैको चाहना भएमा जे मन लाग्छ त्यही गर्ने? मेरो प्रश्नको उत्तर उसले सहज रूपमा दिए। मलाई थप जिज्ञासा लाग्यो। मैले फेरि सोधेँ, कसैसँग शारीरिक सम्बन्ध भएपछि लोग्ने मानिसले मेरी भाइ भन्दैनन्? हो, त्यसैको त मैले विरोध गरेको। मेरी भाइ र मेरी हो भनेर आफ्नै सम्पत्ति सरह राख्न खोज्छन् लोग्ने मानिसले, तर मलाई उनीहरूको निजी सम्पत्ति भनेर एक दिन पनि बस्ने चाहना छैन। तिम्रा स्वाभाविक चाहनाले फरक फरक लोग्ने मानिससँग हाँस्दै बोल्दै र चाहना मेट्दै हिँड्दा आई मैला चरित्रहीन भन्छ नि त मान्छेहरूले, तिमीलाई त्यसो भन्दा भन्लान् जस्तो लाग्दैन? मैले फेरि सोधेँ, मान्छेले के भन्लान् भन्ने डर मैले लिन छोडेको छु, तर कसरी उनीहरूको षड्यन्त्रभित्र नफस्ने भन्ने मात्र मेरो खोजीको विषय हो। षड्यन्त्रबाट कसरी उम्कने त? मैले पुनः प्रश्न गरेँ। उसले आफ्ना हात देखाउँदै भने, जबसम्म यी हात गोडाले काम गर्छन्, जसलाई कामप्रति मोह छ, जसलाई परिश्रम गर्ने हिम्मत छ, उसले विवाह बनाउँदो षड्यन्त्रमा फस्नु पर्दैन, कसैको दासी भन्नु पर्दैन। म दङ्ग परेँ। मैले धेरै प्रश्न सोध्ने हिम्मत गरिनँ। ताराको आफ्नो स्वतन्त्र जीवनप्रतिको दृष्टिकोण गजबको थियो। साक्षरसम्म पनि नभने कि निम्नवर्गीय घरतीकी छोरीको हिम्मत गजबको थियो। कुनै काम गर्न पनि ऊ हिचकिचाउँदिन, परिश्रम र जाँगर नै उसको हिम्मतको आधार बनेको थियो। कुनै जोगिनी भक्तिनी जस्तै स्वाङ रचेर प्रकृति अन्य प्रकृतिजन्य चाहनाहरूलाई दबाउने प्रयास पनि उसले गरेकी छैन अनि भित्र गरिएका कुरो लुकाएर ढोङ रच्नुपर्ने पनि छैन। जे छ सबै खुल्ला छ। विवाहलाई उसले बन्धन सम्झेकी छ, जबकि म लगायत अधिकांश महिला दिदीबहिनीहरू विवाहद्वारा आफू सुरक्षित भएको सम्झन्छौं, जिन्दगीले स्थायित्व प्राप्त गरेको सम्झन्छौं। विवाहद्वारा स्थापित गराइएको व्यक्तिसँग मात्रै आफ्ना चाहना परिपूर्ति गर्नुपर्छ। अरूसँग बोल्नु, हाँस्नु अथवा चाहेका क्रियाकलापमा संलग्न हुने कुरा अमान्य रहेको समाजलाई उसले कति सजिलोसँगै चुनौती दिएकी थिए। फेरि त्यसका लागि उसले साथी पनि खोजेकी छैन। जे ठिक लाग्छ आफ्नै गर्छे, जे ठिक लाग्दैन तुरुन्तै प्रतिकार गर्छे। अक्सर मानिसहरू भन्ने गर्छन्, नारीहरू आफ्नो सम्पत्ति नभएर दबिएर बस्न बाध्य छन्। विपुल सम्पत्तिकी मालिक नि भएर त्यो हिम्मत आएको पनि होइन। उनको भन्ने त नङमा दल्ने माटो पनि छैन। उसको घर छैन, सावित्री दिदी कहाँ बसेकी छ। हुँदाहुँदा अब त उसलाई सावित्री दिदीको भन्दा सावित्री दिदीलाई ताराको सहाराको खाँचो देखिँदैछ। व्यक्तिगत स्वतन्त्रताको अधिकतम अभ्यास गर्दै गरेकी ताराप्रति अधिकांश मानिसहरू बिचरा भन्ने गर्थे। बिचरा भनिनाको कारण एउटै थियो कि भने कुनै लोग्ने मानिससँग उसको अस्तित्व गाँसिएको थिएन। लोग्ने मानिसको सम्पत्ति र इज्जतमा रमाउने र खुसी हुने अवस्था थिएन। स्वअस्तित्व र व्यक्तिगत स्वतन्त्रताको खोजी गर्नेहरूका लागि एक्लै तारा एउटा नमूना बनेकी थिए। कसैको सम्पत्तिमा मालिक नै बन्ने लोभ उसले त्यागिदिएकी थिए। कसले के भन्ला भन्ने डर लिन छोडिदिएकी थिए। लोभ, डर र पराहीनताको माके साङ्लोबाट मुक्त भएकी तारालाई देखेर मैले अरू कुरा सोध्ने आँट गरिनँ। वास्तवमा म उसलाई कामका लागि बोलाउन गएकी थिएँ। बोलाउने हिम्मत आएन। ताराको जिन्दगी र आफ्नो जिन्दगी के कुराबाट फरक छ भन्ने कौतूहलता मनमा खेलाउँदै म घर फर्किएँ। तारा जस्तै म किन सुमन बाहेक अरूसँग खुलेर बोल्न हाँस्न सक्दिनँ? बोल्न हाँस्न मनै नलागेको हो त? होइन, मलाई डर लाग्छ। डर लाग्नुपर्ने कारण के हो? सुमनले छोड्न सक्छन्। उनले छोडिदिए भने के गर्ने? मलाई उनको सम्पत्तिको लोभ लाग्यो। सम्पत्तिको मालिक नै भन्ने रहरबाट म मुक्त बन्न सकिनँ। यही फरक पाएँ मैले म र तारामा। उसले कुनै लोग्ने मानिसको सम्पत्तिको लोभ गरेकी छैन, त्यसैले ऊ भयमुक्त छे। म लोभी छु, त्यसैले भयभीत छु। तारा जो कोही लोग्ने मानिससँग सुत्ने कुरा पनि कति सजिलोसँग स्वीकार छ। के म त्यसो गर्न सक्छु? अह, सक्दिनँ। म सोच्न सक्छु तर भन्न सक्दिनँ। मलाई डर लाग्छ। तारा कति निडर, कति निसङ्कोच, किन भयमुक्त छ ऊ अनि म चाहिँ किन यति धेरै भयभीत? के ऊ सम्पत्ति नभएर भयमुक्त भएकी हो? त्यसो भए विपन्न मात्र भयमुक्त हुन सक्छन् त? त्यसो होइन। आफैमा विश्वास नहुनेहरू, आफ्नै परिश्रम र आर्जन नहुनेहरू भयमुक्त हुन सक्दैनन्। मैले आफू कहिल्यै तारा जस्तो हुने देखिनँ, किनभने मेरो आफ्नो कमाई छैन। अर्काको लोभ गरेकी छु, त्यसैले म डरपोक रहँदैछु। यस्तै यस्तै चिन्तनले मलाई सताइरह्यो सताइरह्यो। एक दिन साँझमा दिदी लक्ष्मी मेरा घरमा आइन्। दिदी मैली अनि मलिन देखिन्थिन्। सेतो धोती, कालो पछ्यौरा, नकोरेको कपाल, 30 वर्ष पनि नपुगेकी मेरी दिदी लक्ष्मी करिब 50 वर्षकी अद्वैंसी जस्तै लाग्यो मलाई। सन्चो बिसन्चोको सामान्य आदान प्रदान हुँदादेखि नै उनका आँखा रसाएका थिए। खाना खाएपछि सुत्ने बेलामा उनका वेदनाको कुरा सुन्न फुल्न थाले। वास्तवमा मसँग दुःख बिसाउन आएकी थिइन् उनी। आखिर उनको नजिकको भन्ने आमा बुबा र म मात्रै त थियौँ। बिनाजुको मृत्यु भएपछि लक्ष्मीलाई माइतमा ल्याएर आफ्नै साथमा राख्ने सल्लाह मैले बुबा आमालाई दिएकी थिएँ। तर माइत आएर बस्दा भाइ बुहारीहरूसँग चाँडै मनमुटाव हुन सक्ने तथा अहिलेदेखि नै घर चटक्कै छोडेर बस्दा चाहिएका बेला अंश लिन पनि गाह्रो हुनेदेखि बुबा आमाले उनलाई जसरी पनि घरमा नै बस्नुपर्छ भन्नुभएको थियो। लोग्नेको मृत्युसँगै उसले आफ्ना धेरै कुरा गुमाएकी थिइन्। लाउने, खाने, बोल्ने, हाँस्ने, हिँड्ने यावत कुरामा उनको आफ्नो पहुँच रहेन। हुन त लोग्ने हुँदै पनि कस्तो लगाउने, के खाने, के नखाने, कोसँग कसरी बोल्ने, हाँसखेल गर्ने र हिडुल गर्ने कुरामा निश्चित मापदण्ड निर्धारण नगरिएको होइन। पहिला रातो लुगा लगाउनु पर्थ्यो। चाहेरै पनि सेता लुगा लगाए विधवा जस्ती भनी टिप्पणी गरिन्थ्यो। लोग्नेको साथमा हिँड्ने र उसको उपस्थितिमा कसैसँग बोल्दा पनि केही हदमा सह्य मानिन्थ्यो भने अहिले त कसैसँग बोल्ने बित्तिकै अनेकौं लाञ्छनाको सामना गर्नुपर्ने हुन थाल्यो। सधैँ राम्रो लुगा लगाएको देखेदेखि समाजले पुतली जस्ती भएर हिँडे कि अर्को लोग्ने खोज्दैछ कि के हो भन्ने आरोप लगाउँथे। दिदी कोरा बस्तीदेखि बिरामी भएकी थिइन्। नुन खान नपाइने, लुगा लगाउन नहुने, घिउ र अदुवासँग चिनी भात मात्र खाँदा खाँदा उनको हात गोडा र मुख फुलेको थियो रे। उनलाई सान्त्वना दिन आउनेहरू लक्ष्मी त भाग्यमानी छ कि के हो भन्थे रे। लोग्ने मर्ने बित्तिकै कसैलाई मानिसले भाग्यमानी भन्न सक्छ, तर भएछ त्यस्तै। भनेछन् धेरैले भाग्यमानी, लोग्ने बेगरको बाँकी जिन्दगी बहुत कठिन र कष्टकर हुने देखेर लोग्नेसँग मर्दा नै भाग्यमानी देख्थे। सायद यही यथार्थतालाई स्वीकारेर आइमाईलाई सती बन्ने प्रेरणा दिएको थियो समाजले। महिलाहरू स्वयं पनि जिन्दगीका काली लाग्दा दिनहरू सम्झेर त्यसलाई सामना गर्न सक्दैनथे र एकै दिन हिम्मत लिएर मर्नका लागि तयार हुन्थे। दिदीले कुरा गर्न थालेदेखि नै आँसु बगाउन सुरु गरेकी थिइन्। पवित्रा, मलाई बाँच्ने इच्छा नै छैन, म मर्न चाहन्छु, त्यसैले मर्नुभन्दा पहिले म तँलाई भेट्न आएकी। दिदीले कुरा यसरी सुरु गरिन्। किन, के भयो? मैले भने। के चाहिँ भएन भन्न, हुन बाँकी नै के रह्यो र? होइन, मर्नै पर्ने कारण के पर्यो त? मैले फेरि सोधेँ। जहाँ बाँच्नुको अर्थ रुनु मात्रै हुन्छ, दिलभरि वेदना बोकेर तिरस्कृत भएर बाँच्ने सङ्घर्ष मात्रै गरिरहनुभन्दा एक दिन मर्ने चोला एकपटक आँखा छिम्लनु नै बेस। रुनकै लागि मात्र के बाँचिरहनु खै? दिदीले यसरी भनिन्। होइन, भन न त, मर्ने विचार किन आयो? मेरो जिज्ञासा देखेर उनले अनेकौं घटनाहरू, मार्मिक अनुभवहरू एक एक गरेर बताउन सुरु गरी। हेर, तेरो भिनाजु मरेदेखि मैले बाँच्नुको अर्थ पत्ता लगाउन सकेकी छैन। पोहोर साल ठूला ससुराको घरमा सत्यनारायणको पूजा लगाउने निदो गरे। घरगोठ आँगन सबै सफा गर्ने काम भयो। बेलुकी पूजाको जग्गा तयार गर्ने बेलामा जेठी सासुरी लक्ष्मी, तिमी वस्तुको हेरविचार गर, भित्र खाना बनाऊ, यहाँ काम गर्ने नन्दहरू, देउरानी, जेठानी सबै छँदै छन् भनिन्। मैले केही समय त कुरै बुझिनँ, उनको मतलब पूजा कस्तो शुभ कार्यमा विधवामा विधवाले सरदाम तयार गर्न नहुने रहेछ। पूजा हुने बेलामा जेठा ससुराले भने रे, यो लक्ष्मी आफ्नै घरतिर नबसेर किन जुम्लुङ जुम्लुङ देखिन आएकी छ? यो अभागिनी चण्डालनी छोरीलाई अराएछन् अन्त लगेर भुलाउनको लागि। उनकी छोरी कला मेरो छेउमा आएर भनिन्, जाउँ भाउजू डुल्न, तपाईँ र म। मैले भने, सबैजना काम गर्दैछन्, यस्तो बेलामा कसरी डुल्न जाने? फेरि खोजे भने उनले भनिन्, होइन खोज्दैनन्, मलाई त बुबाले गए हुन्छ भाउजूलाई लिएर भन्नुभएको छ। मैले बुझिहालेँ कि यो मलाई अन्यत्र पठाउने षड्यन्त्र रहेछ। म आफ्नो घरमा गएर सुतेँ। पछि पूजा आज सकिएर खानपिन भएपछि भाँडा माझ्न मेरो खाँचो परेछ अनि खोजी भएछ। फेरि उनी नन्द मलाई खोज्दै आइन्। म आफ्नो ओछ्यानमा पल्टिरहेकी थिएँ। भाउजू आमाले बोलाउनु भएको छ, हिँड्नुहोस् रे, उनले मलाई बोलाइन्। म जान हुन्छ र त्यहाँ, अघि मात्र तपाईँले यहाँ ल्याएको होइन? मैले फेरि भने, होइन, अब सकियो पूजाको काम, खानपिन सुरु भएको छ। दिदीले फेरि बताउँदै गइन्। मैले भने, म खान्न, मलाई खान मन छैन। मैले सोचेँ मलाई खाना बोलाउन आएकी रहेछन्। तपाईँ नखाए पनि अरूलाई खुवाउनु पर्यो, धन्दा गर्नु त पर्यो नि। त्यहाँ काम गर्ने मान्छे पुगेको छैन। शुभ कार्य सकेपछि जुठा भाँडा माझ्ने, फोहोर सोर्ने, घर पोतपात गर्ने कार्यमा मेरो आवश्यकता भएछ। त्यसपछि गएर राति 10 बजेसम्म भाँडा मात्रै माझिरहेँ। दिदीका कुरा सुन्दै जाँदा म स्वयं विद्रोही भावनाले जुर्मराउँथेँ। मैले उनका कुरा उछिनेर भने, किन गयो त त्यहाँ दोस्रो पटक? पहिला जब आफूलाई त्यहाँ बस्न नदिएर अन्यत्र पठाएपछि तुरन्तै फेरि त्यहाँ जानुहुन्छ? नगएर के गर्ने? भोक लागेको थियो, आफ्ना घरमा पकाउने सुरसार थिएन। पहिलो कुरो त आफैले खानु पर्यो, दोस्रो यदि म त्यहाँ नगएको भए के हुने थियो? बेलुका सासू ससुराले ओल्लो पल्लो सबैले अलच्छिनी भन्थे मलाई, सबैले मिलिजुली गर्नुपर्ने बेलामा पनि कामबाट भागी भन्थे। मैले सोचेँ, आफू जति तिरस्कृत हुँदा पनि आँखाबाट आँसु चुहाउँदै एक दुई गाँस भात मुखभित्र छिराउनु पर्ने बाध्यता कति महिला बाँचेका छन्। त्यसैको एक अंश हुन् मेरी दिदी, आफ्नो कथा फेरि सुनाउन उनले सुरु गरिन्। त्यो पूजा भएको 2 महिनापछि माघमा कान्छा ससुराकी छोरीको विवाह थियो। एक एक काम सबै व्यस्त थिए। कोही पात टेप्ने, कोही घर सिँगार्ने, कोही रोटी कसार बनाउने काममा लागे। अरू गाउँका धेरै दिदी बहिनी सालको पात टेप्न जङ्गलतिर लागे। मलाई पनि त्यति जाने इच्छा लाग्यो। म गएपछि चर्चा भएछ, लक्ष्मीलाई पात टेप्न पठाउनु हुँदैन थियो, घर सिँगार्ने पोतपात गर्ने काम गराउनु पर्थ्यो भन्ने कुरा चलेछ। म गइसकेको थिएँ, पात टिपेर ल्याइयो। बेलुकी आएपछि कान्छी सासूले सबैले रातो टिका लगाइदिन् र पातका ढोकातिर अक्षता छर्किन्। मलाई रातो टिका लगाउनु त हुँदैन थियो, मैले ल्याएको पात समेत बिठुलो मानिएछ। मैले ल्याएको पातको डोको पल्लो कुनामा बेग्लै राख्न भनियो। म त्यसै गरेर घर गएँ। त्यो पातको टपरी कतै जग्गामा पुग्छ कि, कतै दुला दुलाई अथवा बाहुन कहाँ पुग्ला कि भनेर त्यो डोकाको पातबाट बनेका दुना टपरी बेग्लै राखेर छुन नहुनेहरूलाई खाना दिनेपट्टि राखिएछ। त्यति हुँदा पनि नभएर मसँग गएकाहरूको पात मैले छोएको हुन सक्ने आशंकामा चोखा पात टेप्न भोलिपल्ट दुईजना भर्खर विवाहित छोरी बुहारी खटिए। राता लुगा, राता चुरा लगाएका सौभाग्यवतीहरू मलाई देखिन्छ कि भन्ने डरले हाम्रो घरको बाटो नआई अर्कै घुमाउरो बाटोबाट पात टिप्न गएछन्। दिदी एकछिन रोकिन्। मैले सोचेँ, बिचरी दिदी भिनाजु नभएका कारण केवल लोग्ने मरेका कारण अलच्छिनी भएकी छिन्, अभागी भएकी छ। उही जस्तै अरूहरू भाग्यमानी सौभाग्यवती ठहरिएका छन्। कति धेरै लोग्ने मानिससँग टाँसिएको छ हाम्रो अस्तित्व। दिदीले फेरि अर्को घटना सुनाउन थालिन्। विवाहको दिनमा जन्ती आउने बेला सबै सलबलाएका थिए। भएका भएभरका गहना राम्रा राम्रा लुगामा छाँटिएर सबै तछाड मछाड गर्दै थिए। मेरा सासु नन्दहरू सबै लुगा फेरेर जन्ती हेर्ने तयारीमा थिए। मलाई मैले झुत्रा लुगामा देखेर सासूले भनिन्, जन्ती आउने बेला भइसक्यो, के बैरागी भएर बस्यो कि? राम्रा लुगा लगाउन, राम्रो पो लाउनु भएन त, भएका गहना लाउने बेलामा इज्जत राख्नु परेन। मैले भने, के लगाउनु पर्यो, मलाई लाउन इच्छा छैन। मेरा कुरा सुनेर उनी जङ्गिन्, तँलाई लगाउन मन नलागेर नलगाएकी भन्दैनन्, छरछिमेकी बन्धु बान्धव कुटुम्ब जन्ती सबैले हामीलाई पो गाला आउँछ, बुहारीलाई लुगा पनि नदिएका भनेर कुरा गर्न थाल्छन्। सासूको आशय बुझेर घरमा गई लुगा फेरेर हातमा सुनको चुरा र गलामा सुनको सिक्री लगाएर आएँ। त्यसबेलासम्म जन्ती नजिकै आइसकेको थियो। एकापट्टि कोठा मान्छे थिए भने अर्कोपट्टि केटी मान्छेको हुलमा मिसिन जाँदा सबैको नजर मपट्टि पर्यो। लोग्ने मानिसपट्टिकाहरू मुसुमुसु हाँसे, स्वास्नी मानिसपट्टिकाहरू हुल जन्तीको स्वागत भन्दा मेरा कुरा गर्न लागे। कोही आफै खासखुस कुरा गरिरहेका देखिन्थे भने एउटा जेठानी पर्नेले भने, हेर त लक्ष्मी कति राम्री भएर सिँगारिएर आएछ, आजकी दुलाई त यो हुनुपर्ने। सबैजना गलल्ल हाँसे। लुगा लगाए पनि ठिक छैन, नलगाए पनि ठिक मानिँदैन। हेर पवित्र, यस्तो समाजमा अहिले को भनेर के भनेर बाँच्नु छ र?
कार्यक्रम श्रुति सम्वेगमा भर्खरै वाचन गर्यौं डाक्टर प्रभा कैनीको उपन्यास अनावृत्तको छैठौं श्रृंखला। आजको श्रृंखलामा उपन्यासकी मुख्य पात्र पवित्राको सासूको मृत्यु भयो। सासूको काजगिरियापछि सुमन काठमाडौँतर्फ लागे भने पवित्रालाई घर सम्हाल्नको लागि भने घरमै छोडियो। ताराको प्रसंग पनि आजको श्रृंखलामा सुन्यौं। पवित्राकी दिदी लक्ष्मी पवित्राको घरमा आएकी छिन् र उनी आफ्ना व्यवस्था र बाध्यताहरू बहिनीलाई बताउँदैछिन्। अब के होला त, यसको लागि अर्को साताको वाचन सुन्ने नै छौ। हवस् त, श्रुति सम्वेगमा आज वाचन भएको उपन्यास अनावृत्त बारे तपाईँका प्रश्न वा विश्लेषण भए हामीलाई लेखेर पठाउनुहोला। हामी उपन्यासकी लेखिकासँग तपाईँका प्रश्नहरूको जवाब खोज्नेछौ। र हामीलाई पत्र पठाउने ठेगाना हो, कार्यक्रम श्रुति सम्वेग, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। इमेल ठेगाना हो shrutiatunn.com.np। आउँदो साता आजको दिन आजकै समयमा डाक्टर प्रभा कैनीको उपन्यास अनावृत्तको सातौं श्रृंखला लिएर आउनेछौ। त्यसअघि मंगलबारको श्रुति सम्वेगमा हामी शिव अधिकारीको उपन्यास आखेट सुनाउँछौ। त्यसबेलासम्मका लागि प्राविधिक साथी दिनेश निरौला र सशिन्द्र गौतमसँगै अच्युत घिमिरे र म मन्टेश्वरी राजभण्डारी पनि विदा पाऊ। शुभरात्री।